تلاش علم عبادت تو درس تسبیح ہے، جہد جست جوئیں یہ بلندی ہے.
الحمد للہ رب العالمین والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم، شب جمعہ اور روز جمعہ یعنی جمعہ رات کے غروب آفتاب سے لے کر جمعہ کا سورج ڈوبنے تک مجھ پر درود پاک کی کثرت کر لیا کرو، جو ایسا کرے گا قیامت کے دن میں اس کا شفیع و گواہ بنوں گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ایک مفتی ہے، وہ مدلل کلام کرے گا اور اسلوب اس کا لکھنے کا جواب دینے کا بہت اچھا ہوگا، دوسرے کا اسلوب اتنا عمدہ نہیں ہوگا، بغیر دلائل کے وہ جواب اگرچہ درست دے گا جواب دے دے گا، لیکن جس نے زیادہ کلام کیا وہ اپنے کلام پر ناز کرے گا، اس کو گھٹیا جانے گا کہ یار اس کو حوالے یاد نہیں ہے. حفظہ کمزور، ہم ساتھ پڑھتے تھے کہ بھول جاتا تھا، ہر دوسرے دن اس کو ڈانٹ پڑتی تھی اور مجھے شاباش ملتی تھی وغیرہ وغیرہ. تو یہ مفتی کے لیے بھی خطرات ہیں، اچھا جواب دے گا تو خطرہ، غلط جواب دے گا تو خطرہ. اگرچہ مفتی نے اپنے طور پر خطا نہیں کی، جواب درست دیا علم کے اعتبار سے، مگر وہ جواب غلط ثابت ہو گیا، اس پر جس کو آپ بولیں گے انشراح صدر ہو گیا، اس پر واضح ہو گیا کہ میرا جواب غلط ہو گیا. اب یہ ازالہ اس پر فرض ہو گیا، بھلے مفتی ہے، اب یہ فرض کیسے ادا کرے گا؟ ایسے کتنے مفتی معاشرے میں آپ نے دیکھے ہوں تو بتائیں مجھے. کہ ازالہ تو عام طور پر میں نے نہیں دیکھا کہ کوئی کرتے ہوں، اگرچہ ان کا رجوع پتہ ہے، رجوع کر لیتے ہیں بعض وقت، ہاں میری غلط فہمی ہوئی تھی مسئلہ یوں ہے، لیکن یہ پرواہ نہیں ہے کہ دس آدمی جو بیٹھے تھے ان میں سے ایک یہ بات کر رہا ہے، اس کو بول دیا ہاں میری غلط فہمی، ان نو کا کیا بنے گا؟ جتنوں کے سامنے غلطی کی ویسا ہی مجمع ہو، اعلیٰ حضرت فرماتے ہیں ویسے سے مراد یہ کہ وہی لوگ ہوں، یہ نہیں کہ سو کے سامنے غلطی کی تو دوسرے سو، دوسرے کروڑ بھی ہوں گے تو ازالہ نہیں ہوگا. ازالہ یہ سو چاہیے، 99 نہیں 100، جن کو پتا چل جائے کہ اصل مسئلہ یوں نہیں اور یوں تھا. یہ کہاں کرتا ہے؟ وہ کرتے ہوں گے، اب ہماری پہنچ نہیں ہے سب تک ظاہر ہے. یہ بڑی مطلب بہت پیچیدہ معاملات ہیں اس کے. تو یوں مفتی بھی خطرے میں، مدرس بھی خطرے میں، معلم بھی خطرے میں، مدرس پھر یہ کہ اپنے مبلغ یہ بھی خطرے میں، درس دینے والا یہ بھی خطرے میں، یہ بھی تھوڑا تلفظ کرے گا نکالے گا تھوڑا کیا لوگوں پر امپریشن پڑے، اگر یہ نیت ہے تو یہ بھی پھنسے گا. ویسے اگر وہ اپنی نارملی بلا تکلف کر رہا ہو، فساد نیت نہیں ہے تو کوئی عرض نہیں ہے. لیکن بعض اوقات ہوتا ہے کہ جب دوسروں کے سامنے بندہ ناپ تول کے بولتا ہے، وہ تھوڑا اچھے مخارج سے بولنا پسند کرتا ہے، تھکے چھاپ پڑے، یہ سب خطرات ہیں. غلط بولنا نہیں چاہیے، صاف ہی بولنا چاہیے، لیکن لوگوں کے دلوں میں مقام پیدا کرنا مقصود نہ ہو، ریا مقصود نہ ہو، حب جاہ کم مریض نہ رہے، جو ہر ایک اس وقت خطرے میں. اور سب سے زیادہ جو وہ ہے جو خطرات کی نشاندہی کر رہا ہے اس وقت، وہ سب سے زیادہ خطرے میں، کیونکہ جس کا جتنا ہلکا وسیع اتنا سو خطرہ زیادہ. ہر آپ کا اپنا اپنا محدود ہلکا ہے، देखिए जो बोल रहा है उसका हल्का आपको अंदाजा होगा कितना वसी, तो उसको खतरा भी उतना ही ज्यादा है कि वो अगर कुछ बोल गया। हम तो सब बाजू का यार कोई 100 मरतबा ख्याल आया बोलू ना मैं मदनी मुदाकरा मैं नहीं करूंगा, मैंने वो नहीं करना। अब भूल हो गई, अब हमने 100 मरतबा भी इजाला किया मदनी चैनल पर, लेकिन वो ही नाजरीन कहां से लाएंगे? बाजू का कैसे पता चलेगा वही नाजरीन सुन चुके? यहां सुना हमने गलत बोला फौरन हमने इजाला किया, उधर एरर आ गया उसने ऑफ कर दिया, किसी ने आकर उससे कान में बोलना शुरू कर दिया नाजरीन के, खुद उठ के चला गया। बहुत मतलब हजार ऐसे असबाब हो सकते हैं कि जिससे फौरी इजाला भी उसके हक में इजाला ना हो, और हमारा जो गलत मसला बयान हुआ वो लेके चला गया उठ गया, अपने तो मारे गए नहीं। यूं खतरा तो हैं बहुत सारे, पहले तोलो बाद में बोलो ये जहन है नहीं, लादरी कहने का जहन नहीं है। एक बार एक मुफ्ती ने मुझसे फरमाया था कि यार आप तो कह देते हैं कि मुझे नहीं मालूम, अपनी हिम्मत नहीं होती इतनी कि हम लादरी बोल दें। मदनी चैनल पर सुन रहा था उसने गलत मसाला सुना, और अब हमने इजाला किया और उसको झोंका आ गया, उसको तो इजाला नहीं पूछा। है वेरी रिस्की गेम मदनी चैनल, लेकिन आना सबको इस पर, इतने खतरात बयान हुए कि अब भी मैं पर्दे स्क्रीन पर आऊं, लेकिन डरने वाला कोई भी नहीं है, बल्कि वो जी चाहता होगा या काश मुझे भी ऑफर हो जाए, मुझे भी दुनिया देख ले। तो बहरहाल ये इखलास है मदनी चैनल पर जरूर आना चाहिए, खतरा है तो फिर क्या करना चाहिए आपको समझना चाहिए, उसको आपको समझना चाहिए। हम तो बोलेंगे आप जब जरूरत होगी, तो गौर आपने करना है। शेर है ना कि वो लिबास खिजर में या सैकड़ों राजन भी फिरते हैं, अगर जीने की ख्वाहिश है तो कुछ पहचान पैदा कर। हर शब्द ऐसा नहीं कि चीटर हो या कुछ हो, लेकिन अखलाकियात के हवाले से बड़े बड़े मार खा जाते हैं। अखलाकियात मेरी बुरादियां ज्यादातर अखलाकियात के हवाले से, अखलाकियात के हवाले से। देखो ना अभी तो आप बैठे हुए हैं बड़ी अकीदत से मोहब्बत से सर हिला रहे हैं, तो मैं भी मजे में बोले जा रहा हूं, आप जरा को इधर से खींचे को उधर से खींचे, कोई पेन उठा ले कोई चादर घसीटे, फिर अब मेरा इम्तिहान है, अब मैं क्या करता हूं, तो मेरा भाव पता चल जाएगा मैं क्या करता हूं। ये तो ये वक्त पर ही पहचान होती है, आदमी गुस्से में आता है वो अपने पटरी से उतरता है या क्या करता है, फिर बाद में वो 100 बार पछता है कि यार क्या कर दिया, लेकिन वो अंदर का बोल पड़ता है। वो एक हिकायत याद है इस तरह की कि एक प्रोफेसर था, वो बहुत सारी जबानों पर उबूर था उसको, और जो भी जबान बोलता तो वो ऐसा लगता कि इसकी ये मादरी जुबान है मदर टंग है। तो उसने ये कुछ ऐलान किया होगा चैलेंज किया होगा कि मेरी मादरी जबान को पकड़ के दिखाए, बादशाह को जाकर उसने कहा, खैर बादशाह ने भी जमा की है, कोई पहचान नहीं सका इसकी मादरी, जिस जबान में बोले फड़फड़ फड़फड़ वो बिल्कुल वही लगे कि यार ये तो ये। आखिर एक जो समझदार आदमी था उसने कहा कि मैं इसको पकड़ के दूंगा, लेकिन जब तक मुझे थोड़ा मतलब महल में ठहराया जाए, और यह तो ठहरा हुआ था महल में और हम दोनों करीब रहेंगे तो मैं इसकी जबान देख लूंगा, लेकिन उसकी पता नहीं चलती थी कि उसकी असली जबान कौन है। एक दफा ये सीढ़ी से उतर रहा था वो प्रोफेसर, तो उसने देखा तो उसने वो चंद जीने रह गए होंगे, उसने जोर से धक्का दिया उठा करके गिरा गया, अब गिरा तो उसने मखसूस जबान में गालियां देनी शुरू की, तो वहां से पता कि ये है इसकी असली जबान ये है, कि जब धक्का लगा तो अंदर की जुबान बाहर आई। यानी इसको हम यूं मिसाल देते कि जब तक इसके पास निगरानी है जिम्मेदारी है काबीना है फुला है, बड़ा आशिक रसूल है बड़ा दीन का मस्ताना और वो कुड़नशाह है, काबीना का ओहदा छिन गया यार वो जो है ना रुकने शुरा यार, उस दिन मैंने जरा यूं बोल दिया था क्या, इसने इंतकाम लिया अपने, इतने अरसे से काम कर रहा हूं यार छोड़ो दावत इस्लामी में कोई कदर नहीं आदमी की, सब मतलब उसका अंदर का तो बोलना शुरू करेगा। तो अंदर और बाहर एक होना यार, ये इस दौर में अल्लाह नसीब कर दे, आप सबको नसीब करे, आप सबके सदके मुझे भी नसीब फरमाए।
बस औकात ऐसा होता है कि दर्जे के अंदर इस्लामी भाई रहते हैं और आपस में ऐसी रंजिशें हो जाती हैं कि बात करना तक छोड़ देते हैं। अगर कोई इस्लामी भी समझाने जाता है तो जवाब ये मिल जाता है कि हमारा आपस का मामला है, आप बीच में ना आए, तो वो मायूस होकर वापस लौट जाता है। आया ऐसी कौन सी सूरत अपनाई जाए कि उन दोनों इस्लामी भाइयों में सुलह हो जाए?
अब ये कि हम कर क्या सकते हैं बेटे, कोशिश ही कर सकते हैं। हमको दिल बड़ा रखना चाहिए और समझाने के लिए मेन इंट्रेंस सदर दरवाजा ये हमेशा खुला रहना चाहिए। मेरा खुला है अल्हम्दुलिल्लाह, मेरा अमली तौर पर खुला हुआ है, अल्फाज में नहीं। अल्हम्दुलिल्लाह मैं पहले बता चुका कि मुझे इस्लामी भाई बताते रहते हैं और मैं मतलब ये गलत भी बताते हैं अल्हम्दुलिल्लाह। मैं ये नहीं कहेंगे कभी भी कि मैं नाराज हुआ हूँ या माथे पे शिकन आई हो, यार थोड़ा सोच समझ कर तुम मुझे भेजते, मुझे पता है मैं चेड़ूंगा यार, ये मुझे फिर डर जाएंगे, मुझे बताएंगे। ये अगर 99 मेरी गलतियां बताएंगे ना तो हो सकता है 100 सही हो। मैं बड़े बाप का हूं ही नहीं तो क्यों कहूँ बड़े बाप को, मैं छोटे बाप को। हम लोग को हमारा खानदान उलमा का खानदान ही नहीं है, अल्लामा का, मुफ्ती का, मशाइक का खानदान नहीं। हम लोग मेहमान व्यापारी लोग हैं, हमारे खानदान में कोई आलिम नहीं हुआ, कोई पीर नहीं हुआ। हम लोग हमारे आगे चलकर तो हिंदुओं से मेहमान, तो हिंदुओं से मिलते हैं जाके। तो सादात माशाल्लाह बड़े खुशनसीब हैं कि किसकी औलाद, सरकार की औलाद सल्लल्लाहु तआला अलैहि वसल्लम। और सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम की ये खसूसियत जो किसी को भी हासिल हो, तो मैंने पढ़ा नहीं है किसी और को कि आबा व अजदाद में सारे के सारे अहले तौहीद मुवाहिद, तो सब के सब मुवाहिद अहले तौहीद, जिनको हम कहेंगे सब के सब मुसलमान अहले ईमान सरकार के दौर में। तो सैयद कितना जबरदस्त इसका नसब है कि इसके ऊपर कोई भी गैर मुस्लिम नहीं है ना, कितनी बड़ी बात है अल्हम्दुलिल्लाह। सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम का नसब आली नसब। अच्छा, सरकार का खानदान जो था ना बनू हाशिम, कुरैश में बनू हाशिम सबसे आला, और बनू हाशिम में अफराद में सबसे आला मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम, और ऐसे आला के सारी कायनात में आला, आली नसब, आली हसब, आली शरफ। जो अल्फाज लुगत खत्म हो जाएगी, अल्फाज का जखीरा दम तोड़ जाएगा, मेरे आका के औसाफ का एक बाप भी पूरा ना होगा। आसमां घर तेरे तलवों का नजारा करता, रोज एक चांद तसद्दुक में उतारा करता। शेर किसका है? आला हजरत का तस्दीक, एक हसन रजा खान, बांग्लादेशी इस्लामी भाई हसन रजा खान की तस्दीक। माशा मौलाना हसन रजा खान का शेर है जो के नाट।
या मुर्शिदी, हया के बारे में खलवत हो या जलवत हो, मौजूदा दौर सोशल मीडिया का दौर, हर तरफ निगाह अगर उठाते हैं तभी जो ना बेहयाई के मनाजिर, और निगाह झुकाते हैं उसमें भी बेहयाई के मनाजिर नजर आते हैं। जगह जगह रेपर पड़े होते हैं, कागज होते हैं, या ऐसी वो चीजें होती हैं, कुछ ऐसे मदनी फूल इनायत फरमा दीजिए कि जो ना कि बा हया बन जाए।
निगाह नीचे रखना ये भले हया की अलामत जरूर हो, लेकिन निगाहें ऊंची करना बेहयाई नहीं है। सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम का भी तो ऊपर देखना साबित है, वही के इंतजार में ऊपर मुलाजा फरमाना साबित है, चांद के दो टुकड़े भी तो फरमाए थे। अब खुदा जाने उस वक्त निगाह मुबारक कहाँ थी, इसका कोई तस्करा पढ़ना याद नहीं, लेकिन ऊपर देखना साबित है।
लेकिन बाबा जैसे मौजूदा दौर में अगर हम बस में बैठे हैं या कहीं तो साइन बोर्ड्स वगैरह भी होते हैं सामने, और ऐसे ऐसे जितनी भी क्या मतलब समझ नहीं आती करें क्या, आंखें बंद करें तो अगर मोटरसाइकिल चलाएं तो वैसे ही मेरी टांग टूट गई है
मोटरसाइकिल पे।
मोटरसाइकिल पे
तो अब अभी नहीं छोड़ी आपने
जी, एक मोटरसाइकिल अब तो लाइन में बेचारे अहमद
टांग ने छुड़वा दिया ना आपको,
नहीं वैसे
हया का सामान तो फराम कर दिया ना, क्या वो जब आपने ड्राइविंग नहीं करनी तो यूं करके उसकी पुश्त बनाई में रहे पीछे बैठे बैठे, तो निगाहों की हिफाजत का चांस बढ़ गया ना आपके लिए तो जी। अच्छा अब जो ही टांग रही ये आए मैदान में,
जरूरत तो है ना मोटरसाइकिल आना जाना तो है ना,
नहीं तो टांगों को खतरे में डाले रहे, जरूरत है तो टांग भी खतरे में सर भी खतरे में, हेलमेट तो पहनना नहीं है अड़िए तसल्लुब है इसमें समझे, हेलमेट नहीं छोड़ेंगे तो जिस दिन वो अल्लाह ना करे सर की चोट जिसको लगती है उसका जो होता है अल्लाह पाक करम फरमा। वाकई अब स्कूटर है तो इसके बगैर पाकिस्तान में गुजारा मुश्किल है, बाहर डंडा है, बाज़ मुल्कों में स्कूटर पर पाबंदी है तो वहां डंडा है तो गुजारा हो जाता बगैर स्कूटर के, बगैर स्कूटर के मैं भी जी रहा हूँ, मुझे भी स्कूटर स्टार्ट करना ही नहीं आती, चलाना बात की बात है, जवानी में भी कभी नहीं चलाई मैंने स्कूटर, आती ही नहीं है स्कूटर, लेकिन बहरहाल ये कि ये जरूरत जिंदगी हो गया है स्कूटर का चलाना और इस्तेमाल इसका, बस हेलमेट पहनना चाहिए और संभल संभल के आदमी चलाए, लेकिन संभल कर चलाना भी क्या मतलब पीछे जाके मार देते हैं क्या करें, ऐसा ही सबसे खतरनाक सवारी स्कूटर है। निगाहों की हिफाजत तो मुफ्ती फारूक को पूछो, बेच मारी स्कूटर ही बेच दी नारा बांस ना वजह बांसरी, लेकिन स्कूटर चलाना गुनाह नहीं है। अब यूं नारा की आंखें बंद करके चलाने की भी इजाजत नहीं है, बल्कि कमजोर नजर वाले को भी चलाने की इजाजत कानूनी भी जुर्म है, और खतरात में अपने आप को डालना ये भी जायज नहीं है, इस तरह के बंद आंखें बंद करके चलाने की शरीयत भी इजाजत नहीं देगी, कि खुद ही मरेगा दूसरे को भी ले मरेगा इस तरह। अब यूं नजरें हैं तो पहली नजर जो गैर इरादी पड़ी वो माफ भी तो नहीं
बापा, ये जारे दौर हदीस में तालिबे इल्म पहुंच गए हैं और सवाल भी इस्लामी भाई ने बीच में किया था तंजीमी हवाले से, क्योंकि एक तादाद है जारे दावत इस्लामी के किसी न किसी शोबे से वाबस्ता होगी, लेकिन कुछ ऐसे होंगे जो दावत इस्लामी से वाबस्ता नहीं होगी, जिन्होंने पहले से ही जहन बना दिया कि हम कारोबार करेंगे या कुछ और काम करेंगे। अब इतना अर्सा 8 साल दरस निज़ामी में वक्त गुजारा, फिर उसके बाद कुछ ऐसे भी होते हैं कि जिन जो यहाँ से अपने मतलब तरकीब में शुरू इमामत वगैरह करते हैं, लेकिन वो जो ना मतलब दावत इस्लामी को जो 8 साल हम लोगों ने दावत इस्लामी ने खर्चा किया, हम पर मेहनत की, सब तरबियत की, बताया सिखाया पढ़ाया लिखाया हर चीज़, लेकिन जब वही कमाने की बात आती है, जब जो ना फायदा देने की बात आती है, तो उसमें जो ना मतलब इसमें बड़ी कमजोरी देखी जाती है, तो इस हवाले से भी कुछ मदनी फूल इरशाद फरमा दीजिए, ताकि हमारे वो इस्लामी भाई भी जो ना दौरा हदीस के बाद भी अगर वो शोबे से वाबस्ता होते हैं फबी है, अगर नहीं भी होते हैं तो किसी भी फील्ड में कहीं भी चलते दुनिया किसी भी हिस्से में या कहीं भी अपनी जिंदगी गुजारते हैं, तो उस हवाले से कि वो दावत इस्लामी को कैसे फायदा पहुंचा सकते हैं, मदनी फूल इरशाद फरमा दीजिए।
अब दुनिया का दस्तूर है जिसका खाना उसी का गाना, तो दावत इस्लामी का खाया है तो उसका गाया भी करें, और मदनी कामों से अपने आप को जुदा ना करें, और इल्मी काविशें भी आपकी जारी रहनी चाहिए, वरना क्या वो भूल जाएंगे, दरस निज़ामी वाले जो काम धंधों पे चढ़ जाते हैं वो क्या बेचारों को याद रहता होगा, भूल भाल जाते होंगे। जैसे हाफिज, हाफिज अगर दोहरा ही छोड़ देता है तो शाबान में आएंगे दुआओं के लिए मेरे पास आते हैं, दुआ कर दो मुसल्ला सुनाना हिफ्ज हो जाए मंदिर पक्की हो जाए, सारा साल भुलाए रहते हैं, ये नहीं होना चाहिए। कुरान करीम का सारा साल अगर दौर करता रहेगा तो याद रहेगा उसको, इसी तरह इल्मे दीन को भी खर्च करने से ही बढ़ता है, अगर पढ़ना पढ़ाना खत्म हो जाएगा तो फिर बहुत मुश्किल है कि ये बातें याद रहें। मुफ्ती भी अगर फतवा नबी सी छोड़ देगा तो फिर कमजोर हो जाएगा, मैं तो कई बार कह चुका हूं कि मुफ्ती उस मुफ्ती से मसाला पूछा जाए जो दारुलिफ्ता से ताल्लुक रखता हो, फतवा नबीसी करता हो, फतवे देता हो, स्टेज के मुकर्रर के साथ मुफ्ती लिखा जाता हो उसको मसला मत पूछा करें, तो उनका काम जरा छूटा हुआ होता तो बेचारे फिर गलतियां इम्कान जवाब कमजोर का इम्कान रहेगा, तो इतना जहीन तो कोई कोई होगा जो بالکل یعنی کہ وہ منچ کا مقرر بھی ہو اور مفتی بھی پائے گا ہو. بہت سرکار اعلی حضرت حالانکہ واقعی پائے کے مفتی تھے, حافظہ بھی ایسا تھا کہ کسی کا کیا ہوگا, لیکن سال میں 3 بار صرف خطاب فرماتے تھے قصدن, 3 بار جشن ولادت کے موقع پر اپنے پیر و مرشد کے عرس پر اور دستار بندی کے وقت 3 بار خطاب فرماتے, بیان فرماتے تھے. روز روز اگر بیان کرے آئے دن منچ پہ آدھی آدھی رات تک لگا رہے تو وہ کیا بیچارہ کیسے رہے گا مفتی. اعلی حضرت جیسا ذہین ترین وہ بھی اس طرح انہوں نے انداز رکھا, ہر وقت وہ اس میں ڈوبے رہے اور موتی ڈھونڈتے رہے, نکال نکال کر امت کو دیتے رہے. وہ 10 سال کے تو افسوس وہ فتوے ہی نہیں ملے, نقل نہ کیے جا سکے ابتدائی 10 سال کے, خدا جانے اس میں کیا کیا ہیرے جواہراتوں میں. تو اس لیے وہ سب مدنیوں کو چاہیے کہ دعوت اسلامی کا آپ نے کھایا ہے تو اس کا مدنی کام جس بھی شعبے میں رہے کرتے رہے کرتے رہے کرتے رہے. اور میں کاروبار کے چکر میں پڑھنے سے تو آپ کو مشورہ دوں گا کہ 2 پیسے کم ہو, آپ رہیں اسی اپنے علم دین کے شعبے میں, چاہے علم دین کے شعبے کے تعلق سے المدینۃ العلمیہ ہی اپنا لیں اور تخصص بالفقہ تو جو صلاحیت رکھتا ہے اس کو تو میری بالکل انہیں بھرپور مدنی التجا ہے. تخصص بالفقہ یہ سب سے فرسٹ ہے, اس میں علم دین کے حوالے سے اس کو تو آپ نے ضرور کرنا, اس میں صلاحیت ہے نا, یہ کر لیں بھلے مفتی نہ بنے, ذہن سے نکال دیں کہ مجھے مفتی کا لقب ملے, کیونکہ بعض میرے باغم باغ کرتے ہیں. اب وہ سنت سے مفتی تھوڑی بن جا, اگر کسی نے دے بھی دی کہ ہاں بھائی سنت دے دو یہ مفتی ہے تو پھر ذرا وہ غلط فتوے دے گا اور خود بھی ڈوبے گا لوگوں کو لے ڈوبے گا, امت کے لیے بہت نقصان دہ ہوگا. تو اپنے یہاں جو یہ نظام ہے نا مفتی جلدی نہیں بناتے, میں تو متفق ہوں اس سے, مجھے بھی کئی بار خیالات آئے سے کہ یار اپنے لوگ ٹوٹتے ہیں یار دھکا مار دینا چاہیے, لیکن نہیں ہے, اسلام کا نظام برم برم نہ ہو جائے گی. اب وہ سند مل گئی کہ تخصص فی الفقہ اس نے کر لیا, وہ بھی مفتی بنی یا تو بلکہ تخصص فی الفقہ میں داخلہ جب لیتے ہوں گے یہ تب سے عوام میں یا خواص میں مفتی مشہور ہو جاتے ہوں گے اپنے سائے بھائیوں ہے, یہ بھی علمی ہے, منع کرنے کا ذہن نہیں ہوتا کہ میں مفتی نہیں ہوں. کاروبار کرنا جرم نہیں ہے, امام اعظم بہت بڑے عالم تھے اور کپڑے کے تاجر تھے, میرے مرشد بھی وہ اسپاٹ جو ہیں یہ بھی تاجر تھے, ایک دور میں تجارت فرمائی آپ نے. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم جیسا عالم نہ ہوا نہ ہوگا مخلوق میں ہے نا, تجارت تو ان سے بھی ثابت ہے, تجارتی قافلوں میں سفر فرمانا. اگر ہماری اپنی جو دماغ کی کیپیسٹی ہے نا وہ تنگ بہت ہے, اگر اس میں سکے گھس جاتے ہیں نا تو یار علم دین چھلک جاتا ہے, ایسا ظرف ہونا چھلکے نہیں جو آئے وہ سما جائے, ایسا ہے نہیں. اب پیسوں میں لگتے تو ایسے لگتے ہیں کہ سب کچھ بھول بھال جاتے ہیں. اور پھر آج کل کے کاروبار اے ماں, آج کل جو بازار ہے تو فاروق اعظم تو کبھی کا فرما چکے ترمذی شریف کے حوالے سے بہار شریعت میں کہ ہمارے بازار میں وہی آئے جو دین کے معاملے میں فقیہ ہو. لیکن اب ہمارے بازار میں وہ آئے آج کل جو حالات ہیں کہ جو سب سے بڑا شیطان ہو, اب بازار میں کھڑا وہی رہ سکتا ہے کہ جو شیطان ہو, یہ انسان کو کھڑا کر نہیں دیتے, سارے مل کر وہ گروپ بنائیں گے تو بڑھا دیں گے اس کو, پورے ان کے مطلب گروپ بنے ہوتے ہیں تاجروں کے اور یہ جھوٹ دھوکا یہ مل کے چل رہا ہوتا ہے. اگر ایک نے گاہک نے ادھر سے ٹوٹ گیا یہ گاہک اتنے رقم بتائی اور اس نے بولا کم کرو تو کم نہیں ہوگا, میں دوسری جگہ سے لیتا ہوں ہیلو, اب جس بھی دکان پہ جائے گا وہ ایک کا ہوتا ہے ان کا, فون ہو جائے گا کہ میرے پاس سے ہو کر آیا ہے, وہ نہیں ملے گا اس کو دم سستا نہیں ملے گا. اسی طرح 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 کی یہ کاروباری لوگ ملاوٹ والی چیزیں دھوکا یہ وہ سب چلاتے رہتے آپس میں کرتے رہتے, اپنے کو تو اتنی اپروچ بھی نہیں ہے ان کے انداز کی, یہ کیا کیا دھوکے دیتے ہیں لوگوں کو. اتنا لوٹتے ہیں. آج کل کے بازار کی بات کر رہا ہوں کہ شاید ہاں شریف آدمی دفتر پر بیٹھے نا اپنے, بھلے اے سی دفتر ہو, گلاس لگے ہوئے ہوں ساؤنڈ پروف, تو ہو سکتا ہے کہ وہ بچ جائے. ورنہ یہ مارکیٹ عورتیں مردوں کا جہاں ہجوم ہے, میں تو مجھے سمجھ نہیں آتی کہ ہے کوئی ہو گیا اس میں بھی اللہ کے نیک بندے جو کرتے ہوں گے, لیکن یہاں میرا مبالغہ ہے کہ ہمارے بازار میں وہی ہے جو پکا شیطان ہو, لیکن نعوذ باللہ ہر فرد کے لیے تو ہے ہی نہیں. لیکن تقریباً مطلب آپ سب کو تجربہ ہوگا کہ شاید ہی کوئی نکلے جو واقعی 100% شریف ہو. آپ دیکھیں نا فیضان مدینہ, یہ تو مرکز ہے نا, لوگ تو جو دور سے عقیدت مند ہو سمجھتے ہوں گے یہ اولیاء کرام کا مرکز ہے, لیکن اس کے اطراف میں بھی جو تاجر ہیں فیضان مدینہ کی دکانوں والے, ان کے بھی کارنامے آپ لوگ دیکھتے ہوں گے, ہر فرد کے نہیں, اچھے لوگ بھی اس میں ملیں گے. لیکن یہ کہیں پہ بچت, ایون مدینہ منورہ زاد اللہ شرفوں و تعظیمہ, مکہ مکرمہ زاد اللہ شرفوں و تعظیمہ, وہاں کے بیپاری بھی اب اللہ آپ کو میٹھا مدینہ دکھائے, مکہ شریف دکھائے, جس انداز سے اب یہ جو ڈیلنگ کرتے ہیں نا. سید قطب مدینہ کی حکایت تو شاید آپ حضرات نے سنی ہی ہوگی, اللہ کے نیک بندوں کا ذکر بھی بھائی سے نزول رحمت ہے. تو سید قطب مدینہ رحمت اللہ تعالی علیہ یہ نے کسی نے پوچھا کہ پہلے اہل مدینہ کیسے تھے, تو سرکار سیدی مرشدی تو ترکوں کے دور سے تھے نا, تو پہلے کیسے تھے, تو آپ نے فرمایا کہ ایک حاجی صاحب گئے کسی دکاندار کے پاس کہ مجھے فلاں کپڑا اتنا اتنا چاہیے, ان کو بانٹنا تھا حجاج میں یا غربا میں. تو تاجر نے یہ کہا کہ آپ کا مطلوبہ کپڑا میرے پاس ہے, لیکن میں صبح سے دیکھ رہا ہوں کہ وہ بےچارا نا اس کی ابھی تک بکری ہوئی نہیں ہے, ابھی تک وہ بیٹھا ہوا ہے, بونی نہیں ہوئی, میں دیکھ کوئی گاہک نہیں گیا, تو میں نے تو الحمدللہ بکری میری ہو گئی, اب ان سے لے لیجیے, وہ بھی بےچارا دو پیسے کما لے. تو سیدی قطب مدینہ نے فرمایا کہ پہلے کے اہل مدینہ ایسے تھے, اور اب جیسے آپ دیکھ رہے ہیں, یہ بھی پتا نہیں کتنے سال کا ہم. سیدی قطب مدینہ کا وصال مبارک 81 میں ون کتنے سال ہو گئے, 34-35 سال تقریباً. اچھا پھر یہ واقعہ کب کا ہوگا, آپ نے جو فرمایا وہ ترکوں کے دور کا تھا, ہم آپ تو پیدا ہونے کا تصور ہی نہیں تھا ہمارا جب ترکوں کا دور تھا. اس کے بعد جو حالات پلٹا کھائے, اب تو جو حالات ہیں, جو ہمارے پاکستانی وہ تجارتیں کرتے ہیں, جس طرح یہ کاروبار کرتے ہیں, جس طرح میں نے تو بعضوں کو دیکھا ہے قریب سے, جو انداز ان کے, جو ان کے اندر وہ دین کے معاملے میں جو ان کی بے باکیاں دین کے حوالے سے, جو زبان کی لغزشیں, علماء ملافظ پیسے منہ تھٹ, نمازوں تک کے مسائل بہت مطلب, خالی پیسہ کمانا, ایسے بے شمار لوگ اب ہیں وہاں, خصوصاً مینا شریف میں عرفات شریف میں بڑے بڑے پتیلے بھر کے یہ لوگ کھانا بیچیں گے, اور چھٹیاں ہوتی ہیں آج کی, حج تو کر لیا ہوتا ہے بعض اوقات, یہ نمک مرچ جو میں نے ایسی حالت ہوتی ہے کہ میں نے دیکھے کہ پوری پوری مرغی لوگ روڈ پہ چھوڑ کے چک کے چلے جائیں گے, کھانا پوری پوری پلیٹیں تشریف فرما رہی ہیں روڈ پہ, ان کو پکانے نہیں آتا, مگر اب ادھر ہے کہ یہ ان کا ہوٹل کو وہ تو نہیں ہے پرمیننٹ کہ اب گاہک نہیں آئے گا دوبارہ, حاجی سمجھ جانے ہوتے ہیں عام طور پہ, بول لیتے ہیں بےچارے لوٹ رہے ہوتے ہیں, ایک کا 10 گنا دام لیں گے, بہت ساری چیزیں اس طرح, تو حاجیوں کو بھی لوٹ رہے ہوتے ہیں, اتنا لوٹتے ہیں, کرایے بڑھا دیں گے, مکانات کے کرایے بھی آسمان سے باتیں کر رہے ہوں گے, تو جناب وہ گاڑیوں کے کرایے آسمان سے باتیں کر رہے ہوں گے سیاروں کے, لیکن مارل خوف خدا والے کہاں نہیں. اب مدینہ سے تو پیچھے ہٹنا ہی نہیں ہے, میں کوئی نئی بات نہیں کر رہا, شاید میں نے بہت باتیں چھوڑ دی ہوں, اتنا بےچارے یہ کرتے ہیں کہ نہ مکے کا لحاظ ہے نہ مدینے کا خیال, پیسہ چاہیے. ایک ایسا چٹکلا ہوا تھا میرے ساتھ, ایسا چٹکلا ہوا تھا آپ کو تعجب ہوگا, ایک زمزم نگر کے تھے, تو ایک سائیں بھائی تھے, وہ وہیں برسوں سے کام کرتے تھے, سیٹھ ان کو وطن کی اجازت نہیں دیتا تھا. پہلے میں عام طور پہ میری صحت میں اچھی ہوتی تھی کسی دور میں, تو میں وہ ملاقات جو کرتے تھے نا ان کو ٹھپا لگاتا تھا, چل مدینہ چل. تو اس نے مجھے کہا کہ یار چل مدینہ کے ٹھپے تو میں نے کھائے, اب چل میں آ گیا ہوں مدینہ, اب وہ چل پاکستان کا لگا دو نا, آپ کو تعجب ہوگا. جی ہاں, یہ مجھے اس نے یاد پڑتا مکہ مکرمہ میں کہا تھا, زیادہ اللہ شرف و تعظیمہ, کام کاج اس کا جدہ شریف میں, نوکری تھی. اب خدا جانے بیچارہ زندہ ہے کہ نہیں, یہ بھی بہت سال ہوئے. تو یہ بزرگوں کی باتیں سمجھ میں آتی ہیں. فاروق اعظم رضی اللہ تعالیٰ عنہ اعلان فرماتے تھے, اے یمن والو چلو حج ہو گیا, اے فلاں چلو حج ہو گیا, کہ زیادہ عرصہ رہنے سے وہ دل سے محبت. مجھے 1980 میں کسی نے ایسی پیاری بات کی تھی, وہ نقش ہو گئی میرے ذہن میں. بولا یہاں کی اقامت, مدینہ پاک کی اقامت, یعنی یہاں رہنا. خواص کا ذوق بڑھاتا ہے جبکہ عوام کا ذوق کم کرتا ہے. بڑی زبردست, اب شاید وہ پتا نہیں وہ شیوڈ تھا یا کیا تھا, مجھے یاد نہیں اس کی شکل, ان کوئی تھا بس تو ملاقات ہوئی ہوگی, بیٹھے تھے ہم لوگ. یہ محل وقوع بھی یاد ہے, غالباً سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کا جہاں مکان عالی شان تھا, اس پر ایک مکان بنا ہوا تھا, شاید اسی کی کوئی منڈیر پر ہم بیٹھے تھے. بالک تھے ہم سرکار کے قدموں کی تقریباً اسی طرف, باب جبریل کی طرف. اب پتہ نہیں باب جبریل تو ہے اب بھی, باب البقیع بھی بن گیا تھا آئین قدموں میں, تو اسی حصے میں ہم بیٹھے تھے. تو کوئی آ گیا ہوگا, وہ باتیں ہو رہی ہوں گی. اس میں اس نے مجھے بڑی پتے کی بات کی تھی, ماشاء اللہ. تو بار بار جو حج پر جاتے ہیں مدینے جاتے ہیں نا, ان کے انداز میں, وہاں کے ان کے انداز میں, اور جو پیسہ جوڑ جوڑ کے گری بڑا ہو یا وہ کرا اندازی میں اس کا نام دکھ رہا ہے, ہاں اس کا انداز دیکھ لو. جو بار بار جا رہا ہو تو جاتا ہے, اس کو پرواہ نہیں ہے. اگر نکل بھی آیا تو خوشی اگر ہوئی بھی تو یہ ہوگی کہ میرے پیسے بچ جائیں گے ٹکٹ کے, جانا تو جاتا تو ہے. یہ صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
تلاش عبادت تو درس تسبیح ہے, جہاد جستجوئے یہ بلندی ہے.